اس لیے تفصیلات میں انشاءاللہ بات آئیں گی. وقت کی نظر کو بھی مد نظر رکھنا, اس لیے دونوں چیزوں کو مد نظر رکھتے ہوئے جب اس جادوگر کی بات آتی ہے, جن جادوگر اس کی گودے میں جان ہوا کرتی ہے, شہزادہ جب اس سے جنگ کرتا ہے تو جنگ کے نتیجے میں اس جادوگر کو شکست کے نظر تلوار ختم کرتا ہے, لیکن وہ جادوگر پر اٹھ کھڑا ہوتا ہے, پھر دوبارہ میں زندہ ہو کر کے سامنے آ جاتا ہے. یہ شہزادہ دوبارہ جو اس جادوگر کو شکست دیتا ہے, شہزادہ جو نے شکست دیتا نہیں, پھر دوبارہ سے زندہ ہو کر جاتا, پھر دوبارہ سے شکست دیتا, دوبارہ سے جادوگر زندہ ہو کر جاتا. کسی بزرگ نے آ کر شہزادے سے کہا کہ جادوگر اس طرح مرنے والا نہیں ہے, اس لیے کہ جادوگر کی جان, جادوگر کی روح بہت کچھ جادوگر کے اندر نہیں ہے, بلکہ اس کی جان گودے میں. تب تک گودے کو ہلاک نہیں کرو گے, گودے کو جو ہے اس کی ہلاک نہیں کرو گے, تب تک جو ہے جادوگر مرنے والا نہیں. چنانچہ شہزادہ گودے کے پیچھے جا رہا, اس گودے پر ہزار پہلے بٹھائے ہوئے, اس لیے کہ جادوگر اس نے گودے کو ایک پنجرے میں رکھا ہو اور پنجرے کو باغ میں رکھا ہو اور باغ کو پہاڑ کے اوپر رکھا ہو اور پہاڑ کے غار کے اندر چھپا کر کے رکھا ہوا اور ساتھ ساتھ اتنے ہی جو ہے پہن بٹھائے, کہیں شیر جو پہن دے رہا ہے, کہیں سانپ بچھو جو ہے پہن دے رہے ہیں, کہیں گڑھے ہیں, کہیں پہاڑ ہے, کہیں سارے ہر چیز کو اوور کر کے الگ کو اوور کر کے شہزادے کو وہاں پہنچنا ہے. اور توتے تک شہزادہ پہنچ جانا, توتے کو پکڑنے کے بعد ابھی اس کی گردن مروڑنا چاہتا کہ جادوگر وہاں پہنچ جاتا, جادوگر اب لوٹا نہیں بلکہ شہزادے کے قدموں میں گر جاتا اور کہتا ہے کہ مجھے جتنا نقصان پہنچانا پہنچا دو, لیکن توتے کو نقصان نہ پہنچاؤ. تو توتے کی بات آتی ہے, کیوں کہ اس دیو کی جان اس کے اندر موجود ہے. چنانچہ کہ اس شہزادے نے توتے کی گردن کو مروڑا, جادوگر خود بخود مر گیا. جس طرح اس جادوگر کی جان گودے میں ہوا ہے, ایک مومن کی جان غدیر ہے, مومن کی روح غدیر میں, اس لیے کہ جب تک مومنین کے اوپر مختلف قسم کے ظلم کیے جائے, ان کی جانوں کے نظرانے پیش کیا جائے, ان کو آگ میں جلا دیا جائے, ان کے احتساب کے ذرائع کو پابندی لگا دی جائے, مختلف قسم کے ٹرور کا اقدامات کیے جائے, ان کی مسجدوں کا بم بلاسٹ کیے جائے, ان کو جو ہے ٹارگیٹ میں ڈائریکٹ ٹارگیٹ کیا جائے, لیکن اس کے باوجود جب تک غدیر زندہ مومن دیتا ہے, غدیر زندہ ہے تو مومن دیتا ہے, بلکہ جو ہے ان سارے اقدامات کے باوجود مومن اس طرح شیر کی طرح انگڑائی لے کر اٹھتا ہے, جس طریقے سے ابھی تازہ سو کر تازہ دم ہو کر کے آیا ہو. اس لیے مومن کو اس وقت تک فکر کرنے کی ضرورت نہیں ہے, جتنے ہی مظالم ہوتے رہے, غدیر زندہ ہے تو مومن زندہ ہے, چاہے کتنے ہی تاریخ میں مظالم ہوتے رہے, چاہے کتنی ہی گردنیں کھائی جائیں, چاہے کتنی ہی خون کی ہولیاں بہائی جائیں, لیکن اس کے باوجود مومن مرنے والا جب تک غدیر کا عقیدہ ہمارے پاس مضبوط ہے, اور اس کے بعد اس پر حملے بھی ہوں گے, چنانچہ مختلف حملے کیے جائیں گے, کبھی جو غدیر کی سڑک پہ اعتراض کیا جائے گا, کبھی غدیر کی آیتوں کے تحت کو مارو کے پیش کیا جائے گا, کبھی جو ہے اس سڑک کے دلالت پہ اعتراض کیا جائے گا, کبھی مولا کے لفظ کے اندر مختلف تعبیرات پیش کی جائیں, یہ سارے حملے کر کے غدیر کو ختم کیا جا سکے. لیکن عزیزوں, جب تک جو ہے ہمارا غدیر محفوظ ہے, تب تک ہمارے مومنین کی روح جان ہے, اور اسی پر مختلف پہلے جس طرح جادوگر بٹھایا جاتا ہے, ہمیں بھی پہلے بٹھانے کی ضرورت ہوا ہے. لیکن غدیر پر اور محرم پر انسان کب کام کرے, جب اس کی روح پہلے بیدار, روح کی بیداری کے لیے تقوا چاہیے, روحانیت چاہیے, روحانیت چاہیے, تب جا کر ان کا احساس ہوا کہ ان کو محفوظ رکھنے کی ضرورت ہے. جس کے تبصر میں آج مرغیت اور حوضِ کا نظام ہے, اس کو محفوظ رکھنے کی ضرورت ہے, اس کو مزید بڑھانے کی ضرورت ہے, تاکہ دشمنوں کے حملے سے انسان محفوظ رہ سکے. سلمان فارسی جب مراٹھے کے گورنر تھے اور مولا کی طرف سے گورنر, اس وقت ان کی عمر 350 کے دل میں تمنا ہوئی اس بیماری کے عالم میں کاش کو سچا مومن میری عیادت کے لیے آ جائے اور تمنا کا پیدا ہونا ایک مرتبہ اسبا ابن نوازا سلمان فارسی سے عیادت کرنے کے لیے پہنچتے ہیں سلمان کا دل ہی دل میں پروردگار کا شکر میں تمنا کی تھی اور سچا مومن میری عیادت کے لیے آ گیا اسبا ابن نوازا اتنے مشہور صاحب کے جو مولا کے سب پر نظر رکھے وہ کسی کو جو ہے ملنے کی اجازت دے گا اسبا ابن نوازا سب سے پہلے ملنے والے جان جی اسبا ابن نوازا سلمان فارسی سے عیادت کرتے ہیں ایک مرتبہ پوچھتے ہیں سلمان کس چیز کی ضرورت تو نہیں ہے سلمان نے کہا کس چیز کی ضرورت نہیں لیکن مجھے جو ہے قبرستان میں لے کر کے چلو جناب جو مدد ہوتا ہے کہ قبرستان میں مجھے پہنچاؤ اسبا ابن نوازا نے کہا کہ آپ جتنے بوڑھے بھی ہیں اور اس کو جتنی بیماری بھی ہے آپ کو اس کو قبرستان میں لے جانا مناسب نہیں ہے بات نہیں میں جو ہم شہر جانتا ہوں وہ تم نہیں جانتے ہو مجھے کسی طریقے سے قبرستان پہنچا ہوں کیونکہ سلمان کا مقام اسبا ابن نوازا جانتے تھے اس لیے قبرستان میں اٹھا کر کے لے کر چلے ساڑھے 300 سال میں بوڑھا اس کو جو ہے قبرستان میں پہنچایا ہے قبرستان پہنچتے ہیں تو قبرستان میں پہنچنے کے بعد ایک مرتبہ جس طرح ہم لوگ قبرستان میں اہل قبور کو سلام کیا کرتے اسی طریقے سے سلمان نے بھی اہل قبور کو سلام کیا السلام علیکم یا اہل قبور سلام و اہل قبور تم پر سلمان کی طرف سے ویسے ہی جیسے سلام کرتا تھا ایک مرتبہ قبرستان کے آخر میں کہیں قبر پڑتی ہے اور وہاں سے قبر کا مردہ نکلتا اور جواب دیتا ہے وعلیکم السلام یا سلمان جیسے ہی میں جواب دیا اب وقت نے کہا یہ کیا ہو رہا ہے مجھے تو سمجھ نہیں آ رہا یہ قبر کے اندر مردہ نکل کر کیا تو سلام کر رہا ہے کیا بات ہے سلمان نے کہا اس لیے تو میں نے کہا تھا تو مجھے لے کر کے چلو تمہیں نہیں پتا کہ کیا بات ہے اس لیے تو پیغمبر اسلام صلی اللہ علیہ وسلم مجھے خبر دی تھی سلمان جب تمہاری موت کا وقت قریب آئے گا تو قبر کا موتا تمہارے سلام کا جواب دے گا بس میں یہی دیکھنے کے لیے آؤں کہ میری موت کا وقت قریب آ گیا ہے نہیں آ گیا اسی لیے سلمان نے اس میں قبرستان میں آ کر جو ہے اس کی آزمائش کرنا چاہی ایک مرتبہ سب سے سلمان کہتے ہیں کہ اے ابا اب مجھے اس میت اس قبر کے پاس لے چلو جس نے جواب دیا جس نے میرا سلام کا جواب دیا اس کے پاس لے کر کے چلو دوسرا آدمی کو باہر نہیں جاتا جیسے قبر کا بولا نہیں کر چکا ہے اس کے پاس لے کر کے جا رہے ہیں خدا خیر کر کے اندر ہی نہ لے جائے ایک مرتبہ جو ہے اسبا جو ہے اس سے کہا کہ مجھے اس قبر کے موتے کے پاس لے کر کے چلو اسبا کو اسبا نے جو سلمان کو کھایا اور کھانے کے بعد ایک مرتبہ قبر کے موتے کے پاس پہنچ قبر کے موتے کو سلام دعا ہونے کے بعد ایک مرتبہ قبر کے موتے نے سلمان کو کہا کہ آپ میری دعوت کو قبول کرو میں تمہیں دعوت دیتا ہوں چنانچہ قبر کے اندر دعوت دی جا رہی ہے اور بتائیے قبر کو اترنے کی بات ہے کوئی عام چھوٹے موٹے دل کا آدمی کو کہ یہ تو اور بلا قبر کے اندر جانے کی بات تھی زندہ زندہ دفاع ہو جائے لیکن سلمان و اسبا بڑے صحابی سمجھتے تھے ہر چیز کو چنانچہ اسبا نے نوازا انہوں نے یہ سلمان کو اٹھایا دیکھا کہ قبر میں سیڑھی بنی ایک مرتبہ سلمان کو لے کر کے اسبا نے نوازا نیچے اوپر سے اور نیچے اترنے کے بعد جیسے ہی قبر میں اترے ایک مرتبہ ایسا لگا بہت شاندار باغ کے اندر پہنچ گئے اس لیے کہ روایات موجود ہے کہ قبر میں مومن کے لیے روز رقم میں ریاض جنت مومن کے لیے جنت کے باغوں میں سے ایک باغ بن جایا اور اگر کہے کوئی شخص مومن ایسا ہو کہ جو جہنمی ہو جس کو سزا ہونا اس کے لیے اس پر مومن اوپر نہ اس کو جہنم کے گھروں میں سے گڑا بن جایا چنانچہ موتے کے لیے ایک باغ کی طرح چنانچہ سلمان چلتے ہیں چلتے چلتے بہت عجیب منظر دیکھ رہے دونوں طرف ہرے بھرے گھاس ہیں مختلف قسم کی پھول پتیاں لگی ہوئی بڑی مہکتی ہوئی فضا ہے اور ٹھنڈی ٹھنڈی ہوا آ رہی ہے کہیں چڑیوں اور پرندوں کو چہچہانے کی آواز آ رہی ہے کہیں آبشار جو بہنے کی آواز ہے مدھم مدھم آواز بہترین خوشبو ہر طرف کے ہریالی ہر طرف پھول اور ہر طرف مہکتی ہوئی ہوا اس کے اندر چل चलते जा रहे हैं, दरमियान से चलते चलते बहुत शानदार महल नजर आया। अरे बहुत शानदार महल नजर आया, अंदर से आवाज आई क्या सलमान अंदर दाखिल हो जाओ। जरा सलमान और तब दोनों महल के अंदर दाखिल हुए। जैसे अंदर दाखिल हुए तो देखा एक शख्स पाप के ऊपर सोने का ताज पहने हुए, सोने का लिबास पहने हुए, सोने का सारा सामान पहने हुए उस पाप के ऊपर बैठा हुआ और अल्लाह आसमान के खाने सुपड़े पर सजे हुए। अगर कोई खाना खाए तो उसको ऐसी लज्जत महसूस हो तो दुनिया में कभी ऐसा खाना लजीज महसूस ही न किया हो। ऐसा लजीज खाना कि जिसकी लज्जतें अजीब और गरीब, जहां के जंगल के खानों का मजा आ गया। एक मरतबा सलमान ने बड़े गौर से देखा और कहा कि ऐसा तुम किस इलाके के रहने वाले हो, क्या इस इलाके के रहने वाले हो कहीं और के इलाके के रहने वाले। सलमान ने जैसे ही सवाल किया एक मरतबा वो कब्र का मुर्दा कहता है कि सलमान मैं तो बड़े गौर से तुम्हें देख रहा और ताज्जुब कर रहा था, तुम मुझे पहचान नहीं रहे। अरे मैं तुम्हारे सामने, तुम्हारे घर के सामने जो कसाई की दुकान थी उस कसाई की दुकान पर वही गोश्त बेचने वाला कसाई मैं खुद हूँ। सलमान ने कहा ये कैसे हो सकता है, वो कसाई तो इंतहाई बूढ़ा था, इंतहाई काले रंग का था, इंतहाई बड़ शक्ल था। आप तो इतना खूबसूरत नौजवान और शक्ल भी बड़ी खूबसूरत हो गई और बड़े चले रंग भी सफेद हो गए, लाल लाल सफेद रंग का चले जिस तरीके से खूबसूरत रंग हुआ था इस तरीके से उम्र में। कहा हाँ जब परवरदिगार आलम ने मेरे काम को देखा उसके नतीजा परवरदिगार आलम ने मुझे यहाँ पर लाकर महल में बिठा दिया और ये जेवरात के लिबास और ताजा कर दिया और कहा कि तेरे काम के नतीजे में मैं परवरदिगार आलम तुझे ये इतना बड़ा मकाम किसी कब्र में जन्नत में जाने से पहले और होगा ये कि सारा जो है ये महल भी तेरा, ये सारा इलाका भी तेरा, ये नौ आसमान की गंगा भी तेरे, ये सोने के लिबास ये सब सब कुछ तेरा है, बस तेरे लिए सब ये जो मसल को पवन दिखाने लगे मुहैया किए। सलमान ने पूछा कि आखिर तेरा सब कौन सा काम था कि जन्नत में जाने से पहले पवन दिखा करना तुझे जमीन बड़ी नेमत जन्नत अदा कर। कहा मैंने सिर्फ तीन काम अंजाम किए और तीन काम दिए थे पवन दिखाने ने मुझे जन्नत नसीब। अब वो ये है कि सबसे पहली बात तो ये है कि मैंने आज तक अपनी नमाजों को कभी कदा नहीं, जब भी नमाज का वक्त होगा तो फौरन नमाज पढ़ लिया जाता था, इससे जिंदगी में कभी नमाज को कदा नहीं होने दी। और दूसरी बात यह कि मैं गोश्त की दुकान पर जो काम करता था तो आज तक मैंने किसी भी ग्राहक के साथ फ्रॉड नहीं, किसी के साथ धोखा नहीं, जितना वो सामान लेता था पूरा पूरा तोल के उसे दिया करता था। और ये पूरा पूरा तोल का परवरदिगार आलम को, ये तोल का पूरा गिना परवरदिगार आलम को इंतहाई पसंद आया। और तीसरी बात ये कि आज तक जिंदगी में झूठ नहीं बोला, इस झूठ से परहेज करता रहा, जिसकी वजह से ये तीन काम ऐसे थे जो परवरदिगार आलम को इंतहाई पसंद थे। चुनांचे जन्नत में तो मुझे मकाम मिलना ही है लेकिन इसके साथ साथ इस कमर में भी परवरदिगार जो है अदाब से जरा अदाब का खौफ है उस
लेकर आए, कहीं उसका उत्तर लेकर आएगी, उसके साथ ही आजाद भी आगे बढ़ रहा है। मतलब जैसे ही वो आजाद करीब आ रहे देखता है कि परवरदिगार आलम की तरफ से पांच मोह की खबर हो, एक दाएं तरफ, एक बाएं तरफ, एक सराहने और एक पानी की, और एक बिल्कुल सीने के ऊपर था, और सीने पर जो खड़ा था वो सबसे ज्यादा ताकतवर, सबसे ज्यादा नूरानी, सबसे बड़ा। मतलब जब जो नहीं नूर आते हैं तो आने वाले आजाद जैसे ही खबर के पास पहुंचते हैं, दाएं तरफ का नूर उस सारे आजाद को बढ़ा देता, बाएं तरफ का नूर उस सारे आजाद को बढ़ा देता जो बाएं तरफ था, पानी से जो आजाद आ रहा था उसको पानी की वजह नूर बढ़ा दे, और सराहने की तरफ से जो नूर आता उसको सराहने का नूर जो है सराहने के आजाद को बढ़ा दे, जहां तक के सारे नूर सारे आजाद को बढ़ा देते, ऊपर से आने वाले नूर उसने ये ताकत रखते हुए सारे आजाद को ऊपर से बढ़ा दे, जनाब सारे आजाद से ये कब्र खाली हो गई, अब सब नूर ही नूर है और सब नूरानी दुनिया है जिससे वो नूरों के साथ अपनी जिंदगी गुजारा। लेकिन वो बड़ा नूर जो सर पर है, जो सीधे के पास है, वो इन चारों नूरों से सवाल करता है कि है नूर तुम लोग इस खबर में क्यों ना करो, तुम लोगों को यहां पर क्या काम है, आखिर किसके द्वारा इन नूरों को भेजा गया है। तो दाएं तरफ का नूर कहता है कि मैं इसकी नमाजें हूं, तो पूरी जिंदगी नमाजें पढ़ता रहा, परवरदिगार आलम ने खबर में मुझे नूर बनाकर भेजा ताकि जो भी आजाद है दाएं तरफ से आने वाले आजाद को मैं दूर कर सकूं। फिर दाएं तरफ वाले नूर से पूछा कि तुम क्यों बड़ा आजाद हो गए, कहा मैं इसका रोजा पूरी जिंदगी में रोजा रखता रहा, इसलिए मैं इसके जो है सारे आजाद को बाएं तरफ से आने वाले को दूर कर रहा। जो वाले खुदा ने हर किया करूंगा, इसलिए जो उसके सभी तरफ से जितने भी आजाद आने का उसको दूर उसी नूर ने कर पानी वाले नूर से पूछा कि तू कैसे लिए, कहा इसलिए कि जो है जो भी पानी की आजाद आएगा उसको मैं दूर करूं, और मेरा नाम है वालदैन की मिलाद करना और अपने रिश्तेदारों के हजरत से लड़की अंजाम देना, इसकी वजह से नूर बना करके यहाँ रखा है, इसके नतीजे में मैं सारे नूर को पानी की तरफ से आगे दूर करूँ। अब सारे लोग मुतफर होकर के उस सराहाने वाले उस सीने की तरफ, सीने की तरफ जो मान्य मुंह है उससे सवाल करते हैं, यारे भूख भी बताओ कि आप जो इतने बड़े मुंह है, इतना चमकदार कौन है, आखिर आप कौन है जो हमारे सबके सरदार ले रहे हैं, तो वो ऊपर सीने के पास चमकने वाला नूर जवाब देगा, मैं इसके दिल में मोहब्बत अली और आले अली हूँ, मेरा
सारे नाम